أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه: بسم الله الرحمن الرحيم. ألف لام ميم. صدق الله العلي العظيم. سوره مبارکه عنکبوت ہمارے پیش نظر ہے، اور اس کی بھی پہلی آیت بسم اللہ الرحمن الرحیم ہے. کل کچھ تمہیدی باتیں عرض کی، جن میں سے غالباً بہت سی باتیں پہلے سے آپ حضرات کے علم میں رہی ہوں گی. بسم اللہ الرحمن الرحیم کہنے کی اس قدر تاکید کیوں وارد ہوئی ہے؟ ایک جملہ ذہن میں رکھ لیجئے، ہر چھوٹے بڑے مسئلے میں بسم اللہ الرحمن الرحیم کہنا کمال توحید ہے. آخر ہم موحد ہیں، ہم اہل توحید ہیں. جب ہم موحد ہیں، اہل توحید ہیں، تو کمال توحید اور کمال موحد یہ ہے کہ انسان اپنی ذات کو ہر جگہ نادیدہ سمجھے اور ہر جگہ حق سبحانہ و تعالی کو اپنے پیش نظر رکھے. چھوٹا کام ہو یا بڑا کام، ظاہر ہے ہم اس کمال توحید پہ فائز نہیں رہ پاتے، مگر کوشش تو کرنی چاہیے. عربی محاورے میں اور دنیا کی ہر زبانوں میں، ہر تہذیب و ثقافت میں یہ ہے. میں مثال عرض کروں، فرض کیجئے یہاں کوئی فنکشن ہو اور کوئی صاحب کھڑے ہو کہ آپ کا استقبال کریں، وہ کس حیثیت سے استقبال کریں گے؟ لوگ عام طور پہ کہتے ہیں میں آپ کا ادارہ باب المراد کی جانب سے استقبال کرتا ہوں. ٹھیک ہے، یہ کہنے کی کیا ضرورت ہے کہ میں آپ کا ادارہ باب المراد کی جانب سے استقبال کرتا ہوں؟ تاکہ معلوم ہو کہ ان کی حیثیت کیا ہے، یہ کس کیپیسٹی میں استقبال کر رہے ہیں، ان کا اس ادارے سے کوئی تعلق ہے یا نہیں ہے، یا اس ادارے نے ان کو کوئی حیثیت بخشی ہے یا نہیں، کوئی حیثیت عطا کی ہے یا نہیں، کوئی آئینی حیثیت ہے. اس چیز کو عربی میں اسم کا لفظ لاتے ہیں عام طور پر، ارحبکم باسمی و باسم المؤسسہ، یعنی میں آپ کا استقبال کرتا ہوں اپنی جانب سے اور اپنے ادارے کی جانب سے. یہ ایک انداز ہے. ٹھیک ہے، اس کائنات میں ہم کچھ بھی نہیں ہیں، بالکل بے دست و پا ہیں، हम कुछ भी नहीं है, सांस लेने की कुदरत भी नहीं रखते अगर ये कुदरत अल्लाह ने अता ना की हो। ये हवा क्यों हमारे सामने मुसख़र है, ये हवा हमारे लिए क्यों सबबे बकाए जिंदगी है, और ये हमारा निजाम जिस्म किसने इस तरह बनाया है कि जो हमारी जिंदगी के लिए एक सपोर्ट सिस्टम बना हुआ है। हम जब इस फजा में सांस ले रहे हैं तो ये भी बेइज़्ने परवरदिगार है। बहुत सी जगहों पर खुद ब खुद नजर आ रहा है कि खुद ब खुद ये काम हो रहा है, लेकिन खुद ब खुद नहीं हो रहा है, बेइज़्ने परवरदिगार हो रहा है। नजर आ रहा है खुद ब खुद हो रहा है, खुद ब खुद कुछ भी नहीं हो रहा है, सब बेइज़्ने परवरदिगार है। जब हर चीज बेइज़्ने परवरदिगार है तो शुरूरी तौर पर इंसान अगर कोई अमल करने से पहले अपनी हैसियत की नफी करे और अल्लाह की हैसियत का ऐलान करे कि हम जो कर रहे हैं वो उसके इज्न से कर रहे हैं, ये कमाले तौहीद है। इसलिए हर फेल में, हर अम्र में, हर अमल में कहना चाहिए बिस्मिल्लाहिर्रहमानिर्रहीम। हम उस माबूद की तरफ से कर रहे हैं। थोड़ी सी और मिसाल वाजे कर दो। एक मजदूर निकलता है खेत जोतने के लिए, जमीन जोतने के लिए, हल चाहे वो जिस पुराना हल हो या नया हल हो, पुराने तरीके हो या जदीद, इस जमीन को किसने मुसख़्ख़र किया है इस इंसान के लिए, इसकी हैसियत क्या, इसका ताल्लुक क्या है इस जमीन से, ये ताल्लुक किसने बरकरार किया है, हमारे कदमों के नीचे ये जमीन बिछाई किसने है, हमें क्या मालूम कि इस जमीन में क्या क्या मिनरल्स, क्या क्या एलिमेंट्स, क्या क्या अनासर, क्या क्या नमकियात, क्या क्या चीजें हैं, कहां क्या चीज रोईदा हो सकती है, कहां क्या चीज रोईदा नहीं हो सकती, कौन सा बीज जमीन कबूल करेगी, कौन सा बीज कबूल नहीं करेगी, कौन सा बीज परवान चढ़ेगा, कौन सा बीज परवान नहीं चढ़ेगा। जिस वक्त हमारी कोई हैसियत ही नहीं है, लेकिन ये हैसियत जो कुछ है वो दी हुई उसकी है, जिसकी दी हुई हैसियत है उसका ऐलान तो करो बिस्मिल्लाहिर्रहमानिर्रहीम कह के काम आगाज करो। तवज्जो, जिस वक्त हम बिस्मिल्लाहिर्रहमानिर्रहीम कहकर जमीन को हुक्म दे रहे हैं, गोया कि अब ये जो काम कर रहे हैं हम अपनी तरफ से थोड़ी कर रहे हैं, हमारी कोई हैसियत नहीं है, हमें पहचानो कि हम उसकी मखलूक हैं, उसके इज़्ज़त से ये काम कर रहे हैं, फिर इस अमल में जो तासीर पैदा होती है। और फिर कयास कर लें, जितने भी अमाल जिंदगी के हैं उन सब में अल्लाह सुबहानहु व तआला को सामने रखना, उसके इस्म से काम करना, उसके सहारे से काम करना, ये कमाले तौहीद है। एक रस्म नहीं है, तबर्रुकन कह लिया। अगर इस दौरे नजर से आप देखें कि तबर्रुकन कह लिया या नहीं, उस हकीकत को सामने रखा कि जो हकीकत सामने रखनी है, दोनों हैसियतों में बड़ा फर्क है। कमाले तौहीद यह है कि इंसान हर छोटे बड़े काम में बिस्मिल्लाहिर्रहमानिर्रहीम कहे और अपने नफ्स को भी शरीक ना करे। अल्लाह अकबर, बिस्मिल्लाह कहकर किसी काम पर शुरू करना यानी अपने नफ्स को हटाकर खुदा के वसीले से और खुदा की खातिर काम को अंजाम देना। बड़ी नाजुक मिसालें, जहां अल्लाह को आप नजरअंदाज कर देते हैं वहां नफ्स ही शरीक नहीं होता है, बल्कि कहीं कहीं शैतान भी शरीक हो जाता है। इसीलिए जिंदगी बसर करना एक बड़ी आजमाइश है, बड़ा इम्तिहान है जिंदगी बसर करना। इंसान फिर अर्ज करूंगा कि बहुत सी चीजों को इंसान समझता है कि ऑटोमेटिक है, इसी तरह हो रही है, इसमें कोई खालिक नहीं है, कोई कादिर नहीं है, कोई हकीम नहीं है, कोई मुदब्बिर नहीं है। मगर नहीं, ऐसा नहीं, खालिक है, हकीम है, मुदब्बिर है। कोई यानी अहले तौहीद की अगर नजर पैदा हो जाए तो ये चीज अच्छी तरह समझ में आती है, अपने पूरे हुस्न के साथ, अपनी पूरी दिलावेजी के साथ, कि एक पत्ता भी बगैर इज्न इलाही हिलता नहीं है। सवालात होते हैं हमारे, चूंकि समझ में नहीं आती बहुत सी बातें, हमारी फहम नाकिस है, सवालात होते हैं। लेकिन ये सवालात होते हैं हकीकतन नादानी की बिना पर, जहल की बिना पर, नावाकफियत की बिना पर। वाकफियत, इल्म, मारिफत बढ़ती चली जाए, सवालात कम होते चले जाते हैं और हैरत और इस्तेहजाब और शुक्र का मकाम बढ़ता चला जाता है। बात आ गई है तो अर्ज करूं दरमियान में, इसी कुरान मजीद में बाज़ आयतें हैं, उन आयतों को अगर उन वक्तों पर पढ़ा जाए जिन वक्तों पे बताया गया है तो बहुत सी चीजें जो मुमकिन नहीं है कि आंखों से नजर आए वो भी नजर आती हैं। जो चीजें टेलीस्कोप से या माइक्रोस्कोप से नजर नहीं आती वो भी नजर आती हैं। आकल की आंख और दिल की आंख से नजर आती हैं और ऐसे नजर आती हैं कि जैसे इस आंख से नजर आ रही हूं। सारी बात यह है कि जब तक शकर का दाना जबान पर रखेंगे नहीं, मिठास महसूस नहीं है। मुमकिन है कि आप शीरीनी ज़ौक ना फरमाएं और उसकी लज्जत से आशना हो जाए, मुमकिन नहीं है। पढ़ें, उस वक्त पे पढ़ें। मसलन सूरह मुबारक आले इमरान की 5 आयतें हैं, इन्हें 2 मरतबा बतौर खास पढ़ने की ताकीद की गई है। एक मरतबा जब आप सहर में उठें नमाज शब के इरादे से, या फजर से पहले उठें नमाज फजर के इरादे से, जब बिस्तर से उठें तो आसमान की तरफ निगाह करें और उसके बाद ये आयतें पढ़ें, बिस्मिल्लाहिर्रहमानिर्रहीम, إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار ربنا إنك من تدخل النار فقد أخزيته وما للظالمين من أنصار ربنا إننا سمعنا مناديا ينادي للإيمان أن آمنوا بربكم فآمنا ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد الله أكبر। ये आयतें उस वक्त पढ़ें जब आप बेदार हों, आसमान के नीचे खड़े होकर आसमान को देखें, और उसके बाद फिर वजू करें, तहारत करें, गुस्ल हो या वजू हो या तयम्मुम हो, जो आपकी उस वक्त तकलीफ शरई है, तहारत करें, तहारत करने के बाद अजान दें, अजान के बाद 2 रकात नाफिले फजर पढ़ें, उसके बाद फिर सजदे में जाकर यही आयतें पढ़ें, फिर उठने के बाद इकामत कहें और फरीज़े फजर पढ़ें, वाजिब 2 रकात नमाज। پہلے آپ نے زیر آسمان پڑھی آیتیں، پھر نافلہ فجر اور فریضہ فجر کے درمیان سجدے میں، دو طریقے ہیں، یا تو سجدے میں پیشانی رکھ کے پڑھیں اور یا اس طرح لیٹ جائیں جس طرح قبر میں مردے کو قبلے کی طرف رخ کر کے لیٹایا جاتا ہے، اس طرح لیٹ کر یہ ہاتھ دائیں رخسارے کے نیچے رکھ کر یہ آیتیں پڑھیں۔ اب دیکھیے طریقہ، اس طریقے اس وضع کی تاثیر ہوگی نا، کوئی نماز فجر پڑھ لی، نماز نافل فجر پڑھ لی ہے آپ نے اور فجر واجب پڑھنا باقی ہے، کہا گیا درمیان میں اس طرح لیٹ کر اور یہ آیتیں پڑھیں۔ اس آیت سے پہلے چند فقرے اور دعا کے ہیں، استمسکت بعروۃ اللہ الوثقۃ التی لن فصام لها واعتصمت بحبل اللہ المتین واعوذ باللہ من شر فسقت العرب والعجم واعوذ باللہ من شر فسقت الجن والانس سبحان رب الصباح فالق الاصباح سبحان رب الصباح فالق الاصباح سبحان رب الصباح فالق الاصباح۔ یہ فقرے پڑھیں اور پھر یہ پانچ آیتیں پڑھیں سورہ آل عمران، یہ اس پوزیشن میں، اس حیات میں کہ آپ اس طرح لیٹے ہوئے ہوں جیسے قبر میں مردہ لٹایا جاتا ہے کہ اس کا سینہ اور چہرہ قبلے کی طرف ہوتا ہے، اس حیات میں اگر اس طرح لیٹ نہ سکیں، جگہ نہ ہو، گنجائش نہ ہو، موقع نہ ہو، تو پھر اسی پوزیشن میں جیسے نماز ختم کی ہے ویسے ہی آپ سجدے میں چلے جائیں، سجدے میں جا کر پڑھیں یہ آیتیں، یہ دعائیں۔ اس ایک عمل کی تاثیر یہ ہے کہ وہ چیزیں جو مائکروسکوپ سے بھی نظر نہیں آ سکتی وہ آپ کو دل کی اور عقل کی نگاہوں سے ایسی نظر آتی ہیں کہ معلوم ہوتا ہے نگاہوں کے سامنے ہو رہا ہے۔ کر کے دیکھیے، سن کے نہیں ہوگا، آرزو مندی سے بھی نہیں ہوگا، خواہش سے نہیں ہوگا، منزل قریب ہوتی ہے جب پہلا قدم اٹھتا ہے، جب راستہ طے ہوتا ہے، قدم اٹھے جب۔ یہ ہم لوگ عرض کرتے ہیں آپ کے سامنے کہ ایک پتا بھی نہیں ہلتا بغیر مرضی الہی کے، سمجھ میں نہیں آتی بات، اور اگر باور کر لیں تو پھر ہزار اعتراض ہوتے ہیں، اس وقت آندھی کیوں چلی، یہ پیڑ کیوں اکھڑ گیا، یہ پیڑ سے یہ کار کیوں تباہ ہو گئی، فلاں شخص کیوں مر گیا، یہ سونامی کیوں آ گئی، اتنی جانیں کیوں چلی گئیں، یہ زلزلہ کیوں آ گیا، ہزار سوالات ہیں۔ لیکن اگر اس پورے کرے ارضی اور اس پورے عالم ہستی سے بلند تر مقام آپ کو نصیب ہو جائے جہاں سے آپ ہر چیز کو دیکھ رہے ہوں، ہر چیز کو دیکھ رہے ہوں اور نظر آ رہا ہو کہ یہ چیز یہاں سے اٹھا کے یہاں رکھی گئی ہے، وہاں سے اٹھا کے وہاں رکھی گئی ہے، اس تنظیم میں اضافہ ہوا ہے، کمی نہیں ہوئی ہے، اعتراضات ختم ہو جاتے ہیں، اعتراضات ختم ہو جاتے ہیں۔ البتہ یہ وہ منزل ہے جو ہر ایک کے لیے قابل بیان نہیں ہوتی، یہ بات آپ تب سب حضرات باور فرمائیں گے کہ زندگی کے بہت سے تجربے ایسے ہیں جو قابل بیان نہیں ہوتے، ایکسپریشن میں نہیں آ سکتے، آپ سمجھ رہے ہیں صحیح ہے، دوسرے کو سمجھا نہیں سکتے، آپ اپنی کیفیت کسی دوسرے کو سمجھا نہیں سکتے۔ اسی لیے اللہ سبحانہ و تعالی نے لطف فرمایا ہے کہ انسان کو محبت کرنے کی بھی صلاحیت عطا کی ہے، کوئی کسی سے محبت کرتا ہو تو بھی سمجھا، کبھی کبھی کہتا ہے کہ میں تمہیں سمجھا نہیں سکتا کہ تمہیں تمہاری کیسی محبت ہے میرے دل میں، کیوں نہیں سمجھا سکتے، آپ محبت کرنے والے ہیں، سامنے آپ کا محبوب ہے، کیوں نہیں سمجھا سکتے، سمجھا سکتے ہیں۔ बहुत कुछ समझाने और समझने के बावजूद बहुत सी बातें न समझ में आती हैं न समझाई जा सकती हैं, मगर वो बातें होती हैं, है ना। जिस तरह ये मुआमलात इस दुनिया में मोहब्बत मजाजी के सिलसिले में है, उसी तरह हक सुभाना हुआ ताला का मामला मखलूकात के साथ है। यहां यह मसला नहीं है कि वो समझा नहीं सकता, यहां मसला सिर्फ यह है कि हम समझ नहीं पाते। यहां सिर्फ एक तरफ से कमी हमारी तरफ से, मखलूकात की तरफ से, उसके फैवान में कमी नहीं है, हमारी तलब में और हमारी सलाहियत कबूल में, कबूलियत की सलाहियत में कमी है। इंसान बहुत नादान, हक ये कि इंसान बहुत नादान है, बहुत। जहां तक वाकई नादानी है वहां तक आफो है, झूठ है, और जहां थोड़ा सा भी जान बूझ कर नादानी बरतेगा इंसान वहां सजा है, वहां उकूबत है, वहां अजाब है, जानबूझकर। जो चीज मुनकशिफ हो जाए, जो चीज जिस बात पर हुज्जत तमाम हो जाए, फिर उस चीज की को कभी नजरअंदाज नहीं करना चाहिए। बहरहाल बात चंद लम्हों में काफी दूर तक निकल गई, लेकिन फिर खुलासा अर्ज करूं कि ये बिस्मिल्लाहिर्रहमानिर्रहीम का कहना हर छोटे बड़े अमल में बड़े अजीम नताइज रखता है। आम तौर पर हमारी सोच इतनी महदूद है कि हम जब भी कोई काम शुरू करते हैं तो उसके नतीजे को बस दुनियावी नतीजा समझते हैं, सामने हमारे दुनियावी नताइज होते हैं, समझते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम कहने का मतलब यह है कि हमारा ये नतीजा यहीं हासिल हो जाएगा। जब हक सुभाना व तआला कह रहा है कि बिस्मिल्लाहिर्रहमानिर्रहीम कहो, हम तुम्हारे हर अमल को कमाल के दर्जे तक पहुंचा देंगे, बे असर और बे नतीजा नहीं होगा, अबतर नहीं होगा काम, तो इसके मानी सिर्फ यहां तक के नहीं है, बल्कि दार आखिरत में भी जो इसके नतायज हैं वो उसकी तजमीन हो रही है, उसकी जमानत ली जा रही है कि ये काम बे असर बे नतीजा बे समर नहीं होगा। हमारी जिंदगी का कोई भी काम हो, छोटा बड़ा कोई भी काम, सांस लेने से लेकर और कदम उठाने से लेकर हर काम, एक एक लुकमा एक मानवी जिहत रखता है, एक मादी जिहत रखता है, एक मुल्की जिहत है, एक मलकूती जिहत है, एक मादी रुख है, एक मानवी और रूहानी रुख है। हर अमल का इंसान के साथ ये खसूसियत है। जब हम अल्लाह सुबहानहु व तआला का नाम लें तो हमारे पेश नजर दोनों अहदाफ, दोनों मकासिद, दोनों तरह के नतायज होने चाहिए, दुनियावी भी, उखरवी भी, मुल्की भी, मलकूती भी, मादी भी, मानवी और रूहानी भी, दुनियावी भी, उखरवी भी। जिस मिसाल की तरफ मैं बढ़ रहा हूं कुरानी मिसाल है, हर अमल में बिस्मिल्लाह। इस कुरान की आयत है इंसान के इज्दिवाजी मामलात में तलब फर्जंद के लिए इंसान जो कोशिशें करता है उसमें भी कुछ आदाब, कुछ शरायत, कुछ अहकाम बताए गए हैं, अगर उनकी रियायत न की जाए तो आयत है कुरान की, अल्लाह कहता है शारिकहुम फिल अमवाल वल औलाद, शरीक हो जाओ इनके माल और इनकी औलाद में। कौन शरीक हो जाता है? शैतान, जिसे आप फर्जंद आदम समझते हैं वो फर्जंद आदम नहीं, फर्जंद शैतान होता है। ये ताबीर सख्त है मगर अर्ज करूं, इस वक्त दुनिया में जो शर है वो शर न आदम से है न फर्जंद आदम से है, जो शर है वो आदम जादों से नहीं शैतान जादों से है। एक और इससे सख्तर ताबीर, लेकिन शरई ताबीर है, कानूनी ताबीर है। कभी एक शख्स होता है हराम ज्यादा, कभी एक शख्स होता है शैतान ज्यादा। बजाहिर एक शख्स एक बजाहिर सही नसब से मालूम होता है, फिर भी उससे वो हरकतें सरजद होती हैं कि लगता है ये सही नसब नहीं है। क्यों? इसलिए कि वो अहकाम, वो आदाब, वो शरायत, उनकी रियायत नहीं की गई और वहां शैतान शरीक हो चुका है, ये शैतान ज्यादा है। दुश्मनान इंसानियत सबके सब शैतान ज्यादा हैं। दुश्मनान इंसान, दुश्मनान इंसानियत, ये कुरान की आयत की तरफ मैं इशारा कर रहा हूं। वह शारिक होम, और शरीक हो जाओ, अल्लाह कह रहा है शरीक हो जाओ, क्योंकि इन्होंने हमें फरामोश कर दिया, अल्लाह को फरामोश कर दिया, हक सुबहानहु व तआला को फरामोश कर दिया। जब अल्लाह को फरामोश कर दिया तो नफ्स शरीक होगा, शैतान शरीक होगा, कोई भी शरीक हो सकता है। कल का एक फिक्रा आज के इस फिक्रे से मरबूत करूं। कल मैंने अर्ज किया था कि मकाम तौहीद हक समदी इतना बुलंद है कि शिर्क का गुबार तक नहीं पहुंच सकता। उसकी जात में, उसके सिफात में, उसके अस्मा में, उसके अफ़ाल में, उसके शोन में, उसके इख्तियारात में कोई शरीक हो ही नहीं सकता। मसला तौहीद का ये नहीं है कि उसके जात और सिफात में किसी को शरीक ना करें। तौहीद का हुक्म इसलिए दिया गया कि हम अपनी जात में खुदा के अलावा किसी को शरीक ना करें। मुसलमान खुदा की फिक्र ना कर, अपनी फिक्र कर। आप तौहीद हक़ समदी के मुहाफिज बनना चाहते हैं, वो बेनियाज है, आपकी हिफाजत की जरूरत नहीं है उसे। अल्लाह की तौहीद के पहरेदार हैं आप, वो बेनियाज है, गनी अलल इतलाक, वो आपका मोहताज है कि उसकी वहदानियत की हिफाजत करें। वो दाइश का मोहताज है, वो अलकायदा का मोहताज है, वो वहाबियों का मोहताज है, वो सुन्नियों शियों का मोहताज है, वो किसी का मोहताज है कि उसके ला इलाहा इल्लल्लाह की हिफाजत हो, उसकी शान वहदानियत और तौहीद की हिफाजत हो। हमें अपनी जिंदगी और अपने सिफात और अपने अफाल और अपने इख्तियारात और अपने नताएज और अपने आसार की हिफाजत करनी है, इसमें खुदा के अलावा कोई शरीक ना हो जाए। डर से तौहीद ये, इसलिए कहा गया जब कुछ करो कहो बिस्मिल्लाहिर्रहमानिर्रहीम। तौहीद के किले में खुद पनाह लो, खुदा को पनाह देने की फिक्र ना करो। जाविये नजरी बदला हुआ है, इंसान जो काम करता है सोचता है खुदा पे एहसान कर रहे हैं, हम तो अल्लाह का काम कर रहे हैं, अल्लाह की खातिर कर रहे हैं, अल्लाह पे एहसान कर रहे हैं। अब मैं देहाती जबान इस्तेमाल करूं, पता नहीं कौन सी गढ़ी इन्हें ले जाके दिखाऊंगे, इसमें मुंह तो देखो अपना है। तुम खुदा के मुहाफिज बने हो या खुदा की तौहीद के मुहाफिज बने हो? तौहीद सिखाई इसलिए गई ताकि हम अपने वजूद की, अपने शून की, अपने इख्तियारात की, अपने मामलात की हिफाजत करें। हमारे मामलात में शैतान शरीक ना हो जाए, हमारे माल में शैतान शरीक ना हो जाए, हमारी नस्ल में शैतान शरीक ना हो जाए। अपने को बचाना, हम हर वक्त शिर्क के खतरे में मुब्तला हैं। हक सुबहानहु व तआला की तौहीद अपनी जगह मुस्तहकम, इसलिए कहा गया बिस्मिल्लाहिर्रहमानिर्रहीम हर छोटे बड़े काम में। तवज्जो है, यहां से एक मसले की तरफ और तवज्जो दिला दूं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, سے متعلق ہے کہ یہ روایت موجود ہے غار حرا میں. آپ تشریف فرمائیں اور جبرائیل آتے ہیں اور کہتے ہیں اقرا, اور فرماتے ہیں ما انا بقارئ. جبرائیل کہتے ہیں پڑھیے, کہتے ہیں میں پڑھنے والا نہیں, مجھے پڑھنا نہیں آتا. یہ مکالمہ کس لیے, اسے نقل کس لیے, کس نے نقل کیا؟ خود حضرت نے نقل کیا. کیوں نقل کیا, کیوں تاریخ میں محفوظ ہے, اس ایک مکالمے میں کیا کیا ہے؟ جناب یہ وقت نہیں ہے کہ میں اس چھوٹے سے نقطے کی وضاحت کے جتنے رخ ہیں پیش کروں. پیغمبر صلی اللہ علیہ وآلہ وسلم کس کے فرزند ہیں, کس کے بیٹے ہیں, کس کے پوتے ہیں, کس کی آغوش میں پلے ہیں, کس ماحول میں پلے ہیں, نسل ابراہیم میں ہیں, ذریت اسماعیل میں ہیں, عبد المطلب کی آغوش میں پروان چڑھے ہیں, ابو طالب کے کہنا چاہیے زبان کا محاورہ ہے, کہتے کہتے رک گیا لیکن زبان کا محاورہ ہے. بڑوں کا سایہ ہی تو چھوٹوں پہ ہوتا ہے. وہ محمد جس کا سایہ نہ تھا وہ سایہ ابو طالب میں پروان چڑھا. ابو طالب, جناب ابو طالب, جناب عبد المطلب, یہ وہ ہستیاں ہیں کہ جو اہل توحید ہیں اپنے وقت میں, احناف ہیں, دین خدا اور مذہب ابراہیم کے امانت دار ہیں, کعبے کے تولیت دار ہیں. تو کیا محمد صلی اللہ علیہ وسلم, جن کو اس وقت کا پورا عرب صادق اور امین کہتا تھا, اچھے خصال والا, اچھے عادات والا, اچھی سیرت والا, ان کے متعلق آپ سوچیے کہ وہ کچھ نہیں جانتے تھے؟ ایک سادہ سی بات, ایک سادہ سی بات, کچھ نہیں جانتے تھے. نوشت و خواند, کوئی جبرائیل علیہ السلام لوح لے کر نہیں آئے تھے, تختی لے کر نہیں آئے تھے, کہہ رہے تھے پڑھو کہ وہ کہیں مجھے پڑھنا نہیں آتا. توجہ ہے, کسی اچھے مہذب مثقف تہذیب یافتہ متمدن گھرانے کا ایک بچہ اس سے بھی کوئی گفتگو کرے اور کہے تمہیں کچھ آتا ہے تو وہ یہ نہیں کہے گا مجھے کچھ نہیں آتا. توجہ ہے, گھر کا ماحول, خاندانی روایات. چالیس برس کے محمد ہو گئے تھے صلی اللہ علیہ وسلم اور کسی بت کو سجدہ نہیں کیا تھا یوں ہی. اس مشرکانہ ماحول میں, اس کعبے میں جہاں 360 بت رکھے ہوئے تھے, اگر محمد نے سجدہ نہیں کیا اور 40 برس کے ہو گئے تو کچھ نہیں جانتے تھے یوں ہی. جو امی کی تفسیر کرتے ہیں نا بیچارے امی, ان سے میرا سوال ہے, آپ شون رسالت میں مقام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے متعلق جب باتیں ہیں اس میں غور کیجئے, ڈوبیے. بس وقت ختم ہو جاتا ہے, تھوڑی دیر میں اذان ہو جائے گی, اس لیے بات کو سمیٹنا. عام گھرانوں کی مثالیں میں دے رہا ہوں, ہندوستان پاکستان کے سب لوگ ہیں, آپ کے یہاں نوابین اور رجواڑے اور یہ سب ہوا کرتے تھے, یا عام لوگوں میں جو مہذب گھرانے, تعلیم یافتہ گھرانے جنہیں آپ کہتے ہیں خاندانی لوگ, ایک خاندانی لوگ میں کوئی بچہ جو پلا بڑھا ہو پرورش پا کر 40 برس کا ہو گیا ہو, اس سے کوئی کہے فرمائیے تو وہ کہیں گے مجھے کچھ نہیں آتا. معقول ہے یہ بات؟ لیکن یہاں یہ مکالمہ ہو رہا ہے, خلوت غار حرا میں کوئی نہیں ہے, پیغمبر ہیں اور جبرائیل آ کے کہتے ہیں اقرا, وہ کہتے ہیں ما انا بقارئ. یہاں پر بتانا مقصود ہے کہ میں مخلوق ہوں، میں بندہ ہوں، میں انسان ہوں، میں کچھ نہیں ہوں. اور واقعاً یہ قرآن منزل من اللہ ہے، میرے ذہن کی تخلیق نہیں ہے. میرے ذہن کی تخلیق نہیں ہے، میں متکلم نہیں ہوں قرآن مجید میں، قرآن میرے الفاظ نہیں ہیں. میں اپنی خاندانی روایات، میں عبد المطلب اور ابو طالب اور عبداللہ اور اسماعیل اور ابراہیم تک کے پورے سلسلے کی جو میراث آئی ہے وہ نہیں دہرا رہا ہوں، میں بس وہ کہہ رہا ہوں جو اللہ میری زبان پر ادا کر رہا ہے الفاظ. اپنی مکمل نفی، مانا بقارے، میں کچھ نہیں ہوں، میں کچھ نہیں ہوں، مجھے کچھ نہیں آتا. تو پھر کیا کہا؟ اقرا باسم ربک. آپ اپنے رب کے اسم سے قراءت فرمائیں. یہ اقرا باسم ربک ہم سب پر فرض ہو گیا. بسم اللہ الرحمن الرحیم. یہ شان ہمیشہ باقی رہے کہ ہر کام میں آغاز ہو اللہ کے نام سے، بسم اللہ الرحمن الرحیم. یہ نقطہ تشنا رکھا جاتا ہے، پھر وضاحت اس کی ہوگی قسطوں میں، صرف اسے ایک مکالمے کی. کہ یہ فرماتے ہیں، وہ کہتے ہیں اقرا، یہ کہتے ہیں ما انا بقارئ. اور اس سے جو امیت کا تصور جوڑ رکھا ہے لوگوں نے وہ کچھ اور ہے، یہ مقام کچھ اور ہے. یہ مقام اس عظیم ترین معلم توحید کا مقام ہے. مصطفیٰ معلم توحید ہے، انہوں نے کسی سے توحید سیکھی نہیں ہے، انہوں نے براہ راست حق سبحانہ و تعالی سے توحید سیکھی ہے، انہیں جبرائیل نے نہیں پڑھایا ہے. یہ مسلمانوں کا تصور باطل ہے کہ جبرائیل نعوذ باللہ استاد پیغمبر ہیں. ہاں، پیغام رسائیں اللہ کے اور پیغمبر کے درمیان جبرائیل کا ایک واسطہ ہے، ایک دستوری، ایک قانونی، ایک پروٹوکول کا حصہ ہے. ورنہ کیا محمد مصطفیٰ، محمد عربی، خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم جبرائیل کے شاگرد ہیں؟ نعوذ باللہ. جو عام مسلمانوں کا تصور ہے، جو عام انسان سمجھتے ہیں، خود پیغمبر نے فرمایا انا ادیب اللہ، میں اللہ کا شاگرد ہوں. وعلی ادیبی، علی میرا شاگرد ہے، میں اللہ کا شاگرد ہوں. مجھے جو کچھ سکھایا ہے اللہ نے سکھایا ہے. رسول اللہ کو جو کچھ سکھایا ہے وہ اللہ سبحانہ و تعالی نے خود سکھایا ہے. اگر یہ بات پیش نظر ہو تو بس یہیں پر جب جبرائیل فرما رہے ہیں اقرا، یہ فرما رہے ہیں ما انا بقارئ، یہاں پر گویا اہل ذوق سمجھ سکتے ہیں یہ نزاکتیں، صرف اہل ذوق سمجھ سکتے ہیں. جبرائیل کہنے اقرا، اقرا میں پوشیدہ ہے ضمیر انت، محمد تم پڑھو. کہہ رہے نہیں، میں پڑھنے والا نہیں، ما انا بقارئ، میں پڑھنے والا ہوں. یہاں گویا خود یہ معلم توحید اسی پہلی وحی میں وحی قبول بھی کر رہا ہے اور جبرائیل کو مقام توحید سے آشنا بھی کر رہا ہے. مصطفیٰ سے ہر ملاقات میں مصطفیٰ کو کچھ نہیں سکھاتے تھے جبرائیل، مصطفیٰ سے سیکھ کے کچھ جاتے تھے جبرائیل. یہ ہے مقام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. جبرائیل کا مرتبہ آپ دیجئے گا، جبرائیل علیہ السلام. ہمارے لیے جبرائیل علیہ السلام، جبرائیل فرشتے ہیں، جبرائیل معصوم ہیں، جبرائیل بھی نوری ہیں، مگر کجا نورانیت مصطفیٰ، نوریت مصطفیٰ، کجا نورانیت و نوریت جبرائیل. ہر ملاقات میں جبرائیل بھی एक जुमला फिर कह दूं यहीं पर। अब ये जुमला मालूम होता है आपको कि खतीबाना जुमला होगा, खतीबाना नहीं, मैं जिस हाल और जिस कैफियत और जिस मकाम और जिस जाविये से अर्ज कर रहा हूं, मुझे ये ताबीर बहुत कुंद मालूम होती है। पैगंबर जब मकाम सिद्दतुल मुंतहा और काब कौसैन और अदना पे गए थे तो वो पैगंबर की मेहराज थी, और जिब्राइल का पैगंबर की खिदमत में हर बार आना जिब्राइल की मेहराज हुआ। खुशकिस्मत थे जिब्राइल, अगर जिब्राइल को अल्लाह सुबहाना व तआला ये ओहदा ना सुपुर्द करता मुस्तफा की बारगाह में हाजिरी जिस फरिश्ते को अदा करता, उस फरिश्ते की खुशकिस्मती होती। तवज्जो है, हर बार दर मुस्तफा और बारगाह मुस्तफा और खिदमत मुस्तफा में आना जिब्राइल की खुशकिस्मती और जिब्राइल के लिए शरफ और मेहराज है। लोग नहीं हजम कर पाते ये जुमले, तो हम क्या करें? यही तो कहेंगे कि आप अपने हाजमों को दुरुस्त करें, इल्म हासिल करें, कुरान पढ़ें। ये सब मैं कहीं और से नहीं गुजारिश कर रहा हूं, इसी किताब हक इसी कुरान मजीद की तिलावत के नतीजे में जो मकामात मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर मुनकशिफ होते हैं वो आपके सामने गुजारिश कर देता हूं, और ये सब बेबरकत बिस्मिल्लाह है। बिस्मिल्लाह कहना बंदे के लिए कमाल तौहीद है, और अगर इंसान पूरे वजूद के साथ सिद्क ज़मीर के साथ बिस्मिल्लाह कहे तो जमानत है कि उसका वजूद और उसका अमल अबतर या बेनतीजा और बेअसर नहीं हो सकता। अब बस एक इशारा करके गुफ्तगू खत्म कर दूं ताकि कम से कम जुड़ जाए बात सूरह अनकबूत से। मैंने बार बार अर्ज किया कि हर बिस्मिल्लाह अपने सूरह से मरबूत है, ये तमाम मुफस्सरीन का कौल नहीं है, जाहिर है आपके सामने पेश नजर है, हर मुफस्सिर इस कौल का कायल नहीं, लेकिन आयतुल्लाहिल उज़्मा इमाम उम्मत इमाम खुमैनी रिज़वानुल्लाह तआला अलैह उनका ये कौल था, ये नजरिया था, और उनके जितने हम मकतब हैं यानी उनके मकतब फिक्र के जो लोग हैं जो बुजुर्गान भी मौजूद हैं उनमें मसलन आयतुल्लाह जवादी आमोली परवरदिगार उनका साया बरकरार रखे, हमारे उस्ताद हजरत आयतुल्लाह हसन हसनजादे आमोली या और हजरात, ये सब इस बात के कायल हैं कि बिस्मिल्लाह हर सूरे की उस सूरे से मरबूत है। हम्द की बिस्मिल्लाह हम्द से मरबूत है, बकरा की बिस्मिल्लाह सूरे बकरा से मरबूत है, वैला आखिरी सूरे अनकबूत की बिस्मिल्लाह सूरे अनकबूत से। ये जहन में होगा गुज़िश्ता बरस भी अर्ज किया था कि सूरह अनकबूत का बुनियादी मजमून इम्तिहान है, आजमाइश और इम्तिहान, इसलिए यहां पर आप सादा सा एक तर्जमा कर लें, सादा सा तर्जमा। अब उस तर्जमे के इल्मी दलायल नहवी दलायल इंशाल्लाह आइंदा गुफ्तगू में। जब आप कोई काम करते हैं तो मुराद की जब आप पानी पी रहे हो कह रहे हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम तो तर्जमा क्या होगा? यानी पानी पीता हूं मैं अल्लाह के नाम से। खाना खा रहे हैं क्या तर्जमा होगा? खाना खाता हूं मैं अल्लाह के नाम से। दोनों मानी एक हैं, अलग अलग हो गए ना। सफर कर रहा हूं मैं अल्लाह के नाम से, यहां कयाम कर रहा हूं मैं अल्लाह के नाम। जिस वक्त जो फेल अंजाम दे रहे होते हैं बिस्मिल्लाह उस फेल से मुताल्लिक हो जाता है, ठीक है। सूरह मुबारक अनकबूत में अल्लाह सुबहानहू व तआला इम्तिहान की बात कर रहा है, तो इसका मतलब यह है कि अल्लाह फरमा रहा है अगर यहां बिस्मिल्लाहिर्रहमानिर्रहीम में काइल हक सुबहानहू व तआला है और है तो इसके मानी है कि फरमा रहा है मैं तुम सब का है ईमान लाने वालों इम्तिहान लूंगा अल्लाह ही के नाम से, इम्तिहान लेने वाला हूं मैं अल्लाह के नाम से, यानी हम सब की आजमाइश है इस्मुल्लाह के जरिए से। वो इस्मुल्लाह कौन है जिसके जरिए से हमारी आजमाइश हो रही है? तवज्जो है, आज इतना काफी है। परवरदिगार हमें और आपको तौफीक अता फरमाए कि हम आजमाइश में पूरे उतरें और इस्मुल्लाह की मारिफत पैदा करें और उस इस्मुल्लाह के सहारे से अल्लाह तक पहुंचे, अल्लाह की इनायतों तक पहुंचे, अल्लाह के करम तक पहुंचे। परवरदिगार मोहम्मद और आले मोहम्मद की शफाअत हमें नसीब फरमाए, तमाम मिल्लत इस्लामिया के मसाइल को हल फरमाए। परवरदिगार जो कुछ भी मिल्लत इस्लामिया में खल्फ शार है, बल्कि इंसानियत जिन परेशानियों से दोचार है, उन सब परेशानियों को दूर फरमा। बिबरकत बिस्मिल्लाहिर्रहमानिर्रहीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाहुम्मा كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل الساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا.